यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी असार 1 र 2 गते छलफल हुने भएको छ। मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको आगामी असार 3 गते र 4 गते सम्बन्धित मन्त्रीले जवाब दिने कार्यक्रम तय भएको संघीय संसद सचिवालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपति र राष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथि छलफल हुने सचिवालयले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा चीनको 4 दिवसीय भ्रमणका लागि बेजिङ पुग्नु भएको छ। वहाँ गइराति त्यसतर्फ प्रस्थान गर्नुभएको हो। बेजिङ स्थित नेपाली दूतावासका अनुसार वहाँ स्थानीय समय अनुसार आज अपरान्ह त्यहाँ पुग्नु भएको हो। बेजिङ स्थित विमानस्थलमा उहाँलाई चीनका लागि नेपालका कार्यवाहक राजदूत श्रीमती रोशन खनाल तथा चीनको विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गर्नुभएको थियो। परराष्ट्र मन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आजै साँझ एक स्वागत समारोह आयोजना गर्दैछ। समारोहमा उहाँले नेपाली समुदायसँग अन्तर्क्रिया समेत गर्नुहुने दूतावासले जनाएको छ। चीनमा रहँदा परराष्ट्र मन्त्रीले आफ्ना समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्ला बेग्लै भेटवार्ता गर्नुहुने तालिका छ। मन्त्री खनाल आगामी असार 3 गते स्वदेश फर्किनुहुने कार्यक्रम रहेको छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्ष कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको छ। त्यसका लागि ₹2,62,74,00,000 बराबरको बजेट विनियोजन गरिएको छ। त्यसमा नेपाल सरकारका तर्फ ₹1,19,74,00,000 रूपियाँ रहेको छ भने वैदेशिक सहायतातर्फ ₹1,43,00,00,000 रूपियाँ रहेको छ। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गत रहेको वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत नवीकरणीय ऊर्जाको विस्तार तथा ऊर्जा दक्षताको अवलम्बनको माध्यमबाट विद्युत पहुँच विस्तार गर्ने कार्यक्रम भने निरन्तर कार्यान्वयनमा छ। दिगो ऊर्जा च्यालेन्ज फण्ड मार्फत नवीकरणीय ऊर्जा प्रवर्धनको ग्याप फण्डिङ, विपदबाट क्षति भएका आयोजनाको पुननिर्माण तथा मर्मसम्मा र अफ ग्रिड आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने क्रियाकलापको लागि बजेट विनियोजन गरिएको केन्द्रले जनाएको छ। नेपाल वायुसेवा निगमले रूकुम पश्चिममा अब 7 तामा 3 उडान गर्ने भएको छ। यसअघि 7 तामा 2 फ्लाइट गर्दै आएको निगम अब 3 फ्लाइट गर्ने नेपाल वायुसेवा निगम रूकुम पश्चिमले जनाएको छ। कार्यालय प्रमुख प्रेम ओलीका अनुसार काठमाडौँ रूकुम नेपालगंज आइतबार, नेपालगंज रूकुम काठमाडौँ शुक्रबार र नेपालगंज रूकुम नेपालगंज बुधबार हवाई उडान हुनेछन्। निगमले यात्रुको सहजताका लागि कार्यालयसँगै अनलाइनबाट टिकट काट्ने व्यवस्था गरेको छ। आज विश्व रक्तदाता दिवस। मानवताका लागि एक थोपा रगत, रक्तदान गरौं जीवन बचाउ नाराका साथ विश्वभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। सुरक्षित रगत तथा रगतजन्य पदार्थको आवश्यकताबारे चेतना अभिवृद्धि गर्नुका साथै निशुल्क तथा स्वैच्छिक रूपमा रक्तदान गर्ने रक्तदाताप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले हरेक वर्ष जून 14 यो दिवस मनाइन्छ। विश्व स्वास्थ्य संगठन WHO सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार विश्वव्यापी रूपमा सुरक्षित रगतको आपूर्ति सुधारतर्फ उल्लेखनीय प्रगति भए पनि सुरक्षित रगतमा पहुँचका दृष्टिले अझै ठूलो असमानता कायम छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ अपरान्ह 4 बजेको समाचार। अब केही बेर विज्ञापन।
सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ। ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नुपर्ने होइन र?
हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। त्यही लिने मजाले चलाउने
*14## डायल गर्नुहोस्। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले आगामी G7 शिखर सम्मेलनले नयाँ विश्व व्यवस्थाको आधार निर्माण गर्न सक्ने बताउनु भएको छ। शिखर सम्मेलन हुनु केही दिन अघि आयोजित एक अन्तर्क्रिया कार्यक्रममा उहाँले विश्व शक्ति सन्तुलन द्रुत रूपमा परिवर्तन भइरहेको र यस्तो बेला परम्परागत शक्ति केन्द्रहरू मात्र नभई उदयमान राष्ट्रहरूको बढ़दो सहभागिताले विश्व शासनको नयाँ ढाँचा निर्माण गर्ने अवसर सृजना गरिरहेको बताउनु भएको छ। सो अवसरमा प्रधानमन्त्री कार्नीले बदलिदो विश्व परिवेशमा बहुपक्षीय सहकार्यको आवश्यकता अझ बढ़ेको धारणा राख्नुभयो। प्रधानमन्त्री कार्नीले यसपटकको G7 सम्मेलन परम्परागत सदस्य राष्ट्रहरूको सीमाभन्दा बाहिर फैलिएको बताउनुभयो। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आज इरानमाथि युद्ध रोक्ने सम्झौतामा हस्ताक्षर हुन सक्ने आशा व्यक्त गर्नुभएको छ। ट्रम्पले सम्झौतामा हस्ताक्षर भएपछि होर्मुज जलमार्ग सबैका लागि खुल्ला हुने र अमेरिकाले अन्तत इरानको आणविक सामग्री प्राप्त गर्ने दावी समेत गर्नुभएको अन्तर्राष्ट्रिय प्रसारण संस्था अल्जाजिराले जनाएको छ। इरानले भने आगामी दिनहरूमा हस्ताक्षर हुन सक्ने सम्भावना रहे पनि अहिले नै सम्झौता हुने कुरामा आशंका व्यक्त गरेको छ। इरानले कुनै पनि युद्ध विराम सम्झौता लेबनानसम्म विस्तार हुनुपर्नेमा जोड़ दिएको छ। र विश्वकप अन्तर्गत समूह डीको खेलमा अस्ट्रेलियाले टर्कीलाई 2-0 पराजित गरेको छ। आज हुने अर्को समूह ईको खेलमा जर्मनी र कुराकाओ बीच राति 10:45 प्रतिस्पर्धा हुनेछ। यसअघिको खेलमा हाइटीलाई पराजित गर्दै स्कटल्याण्डले फिफा विश्वकप फुटबल प्रतियोगिता 2026 सुखद शुरूआत गरेको हो। अमेरिकाको बोस्टन स्टेडियममा आज सम्पन्न समूह सीको खेलमा स्कटल्याण्डले हाइटीलाई 1-0 गोल अन्तरले पराजित गर्दै विश्वकपको आफ्नो उद्घाटन खेलमा सुखद शुरूआत गरेको हो। 28 वर्षपछि विश्वकपमा फर्केको स्कटल्याण्डले जीतसँगै शीर्ष 3 अंक जोड़ेको छ। स्कटल्याण्डले पछिल्लो पटक सन् 1998 विश्वकप खेलेको थियो, त्यसपछि लगातार छनौट हुन सकेको थिएन। यसअघि गैराती भएको खेलमा स्विजरल्याण्ड र कतारले 1-1 गोलको बराबरी खेलेका थिए। रेडियो नेपालबाट अपरान्ह 4 समाचार सकियो। समाचार कर्को बुलेटिन साँझ 5 सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।